आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु आज पनि तपाई सबै आफ्नो आफ्नो मनको तयारीको साथ रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ। श्रोता, आज पनि परमेश्वर हामी प्रत्येकसँग बातचित गर्न गइरहनु भएको छ। आफ्नो वचनबाट हामीलाई विशेष कुरा सिकाउन गइरहनु भएको छ। त्यसकारण आउनुहोस्, हामी आफ्नो मन तनको तयारीको साथ आजको यो बाइबल अध्ययनमा प्रवेश गरौं। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 8 अध्यायबाट अध्ययन गर्न आरम्भ गर्नेछौ। आज हाम्रो वचन अध्ययनको खण्ड हुनेछ दोस्रो कुरन्थी 8 अध्याय 1-6 पद। यो अध्याय 8 मुख्य विषय हो, क्रिश्चियन दिने कुराको लागि उदाहरण। अहिले विषय बदलिएको छ। अगाडिका 7 अध्यायहरूमा पाउलले परमेश्वरको सान्त्वनाको बारेमा कुरा गरे। म विश्वास र आशा गर्दछु कि यसले तपाईंतिर या तपाईंलाई पनि सान्त्वना र सामर्थ्य ल्याएको छ। यो कुरा थाहा पाउँदै कि तपाईंसँग आफ्नो क्रिश्चियन जीवनमा सहायक मदत गर्नेवाला हुनुहुन्छ। तर पाउल यस 8 अध्यायदेखि सान्त्वना विषयलाई परिवर्तित गर्छन्, बदलिदिन्छन्, फेर्दछन्। हामी देख्दछौ अहिले पाउल यरूसलेमका गरीब, दुखी, असहाय विश्वासीहरूको लागि चन्दा संकलनको बारेमा कुरा गर्छन्। यहाँ विषय क्रिश्चियन जीवनयापनबाट क्रिश्चियन दिने कुरामा परिवर्तन हुन्छ, अर्थात् विषय क्रिश्चियन जीवन यापन अर्थात दिन प्रतिदिनको जीवन ढाँचाबाट अहिले क्रिश्चियन दिने कुरामा यो विषय फेरिन्दछ। मित्र, मैले पहिले पनि भनिहाले, आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 8 अध्याय 1-6 पदसम्मबाट देख्नेछौ। यहाँ हामी देख्नेछौ क्रिश्चियन दिने कुराको लागि उदाहरण। दोस्रो कुरन्थी 8 अध्याय 1 पदमा भनिएको छ, भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौ। अनि यसैको सन्दर्भमा 5 पनि यसको पाउँछौ अनि 6 पनि यसको पाउँदछौ। पाउल दिने कुरालाई वा दिने कामलाई अनुग्रह भन्दछन्। यो परमेश्वरको अनुग्रह हो, यो परमेश्वरको आत्माद्वारा उत्पन्न गरिने निजास हो। पाउल कोरन्थियनहरूलाई लेखिरहेका छन् र यो भनिरहेका छन् कि म्यासेडोनियाका विश्वासीहरूसँग त्यस किसिमको अनुग्रह थियो र उसले आशा गरिरहेका छन् कि कोरन्थियनहरूसँग त्यस्तै किसिमको अनुग्रह हुनेछ। बाइबल विद्वान वा थ्योलोजियनहरूले अनुग्रहलाई परमेश्वरको अनुउचित कृपा वा अनमेरिटेड फेभर भनेर परिभाषा दिन्छन्। म यस परिभाषासँग सहमत छु, तैपनि यसले यो शब्द अनुग्रह अर्थात ग्रेसलाई पर्याप्त रूपमा स्पष्ट गर्दैन। यसले तपाईंलाई यसको प्रचुर मात्रामा स्वादको गुमाउन लगाउँदछ। मैले क्लासिकल ग्रीक र कोइने अर्थात ग्रीकमा लेखेको शास्त्रहरू कोइने अध्ययन गरे अनि यो पत्ता लगाए कि अनुग्रहको ग्रीक शब्द केरिसको अर्थ मतलब पाए। बाहिरी अनुग्रह जस्तै सुन्दरता वा प्रेमपन वा मनोहरता, दयापन वा दयाभाव, मंगल कामना, कृतज्ञता या आनन्द वा खुशी इत्यादि। ग्रीकहरूसँग 3 ग्रेस अर्थात अनुग्रहहरू छन्, ठिक, असल र उक्तम। असल, अलिक असल र उक्तम। ग्रीकहरू आफ्ना सभ्यता संस्कृतिहरूको बारेमा मिशनरी प्रवृत्तका थिए र तिनीहरू यसको अरूहरूलाई दिन प्रदान गर्न चाहन्थे। पवित्र आत्माले यो शब्दलाई चुन्नुभयो र यसलाई नयाँ महिमा र नयाँ गौरव दिनुभयो र क्रिश्चियन लेखकहरूले यसको
स्वीकार गरे। पाउलले यसको पटक पटक प्रयोग गर्छन्। अहिले यस परिभाषाको होशियारपूर्वक ध्यान दिनुहोस्। परमेश्वरको अनुग्रह उहाँका सम्पूर्ण भलाइपन अरूहरूसँग बाँडचुड गर्ने परमेश्वरको उत्कट प्रेम मनोभाव हो, अभिलाषा हो। अनुग्रहको मतलब हो परमेश्वरले तपाईंलाई ठिक कुराहरू भलाइपनहरू प्रदान गर्न चाहनुहुन्छ। उहाँ तपाईंलाई असल र उत्तम बनाउन चाहनुहुन्छ र उहाँ तपाईंलाई उहाँको पुत्रको समानतामा ल्याउन चाहनुहुन्छ। यही नै अनुग्रहको विषयमा पाउल एफिसी 2:8-9 पदमा लेख्छन्, तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौ र यो त तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो। कामबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ, किनभने हामी उहाँका सृजना हौ, हामी गुमेका पापीहरू हौ। उद्धारको निम्ति हामीसँग परमेश्वरलाई दिने केही चीजहरू थिएन, त्यसकारण उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार दिनुभयो। हामीलाई उद्धार गर्ने चाहनाको लागि उहाँसँग अभिलाषा थियो। उहाँले हामीलाई प्रेम गर्नुभयो, तर उहाँले हामीलाई मनमानी तरिकामा क्षमा दिन सक्नु भएन, किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्छ। उहाँले उपाय बाटोको विकल्पको प्रदान गर्नु परेको थियो र त्यो उपाय बाटो वा विकल्प चाहिँ आफ्नो पुत्रलाई हाम्रो निम्ति मर्न पठाउने कुरा थियो। हामीलाई भनिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो। परमेश्वर दिने कामको धन्दामा मामलामा हुनुहुन्छ, प्राप्त गर्ने वा आफैले पाउने धन्दामा हुनुहुन्न, उहाँ दिने धन्दामा हुनुहुन्छ। हामीले यसको अति नै स्पष्ट पार्न आवश्यक छ। मलाई कहिलेकहीँ यस्तो लाग्छ कि हामी त्यस्तो किसिमको प्रभावको दिन्छौं, परमेश्वर गरीब हुनुहुन्छ, त्यसकारण उहाँलाई हाम्रो पहाड, हाम्रो चन्दा, हाम्रो दानको आवश्यक छ। मित्र, परमेश्वर गरीब हुनुहुन्न। वा भन्नुहुन्छ भजन संग्रह 50:10-12 पदमा, किनकि जंगलको हरेक जन्तु र हजारौं डाँडाहरूका गाई भैंसीहरू मेरै हुन्, पर्वतका सबै पंक्षीहरूलाई मैले चिनेको छु र वनका सारा जंगली जन्तु मेरै हुन्। म भोकै भए पनि तँलाई भन्ने थिइन, किनकि संसार र त्यसमा भएका यावत थोक मेरै हुन्। परमेश्वर भकाउनुहुन्न, उहाँ गरीब हुनुहुन्न। यद्यपि उहाँ भकाउनु भए तापनि उहाँले हामीलाई यसको भन्नुहुने छैन, माग्नुहुने छैन। परमेश्वर केही कुराको आवश्यकतामा हुनुहुन्न, केही कुराको अभावमा हुनुहुन्न। प्राचीन मण्डलीले दिने कामलाई अनुग्रहको रूपमा विचार गर्थे, त्यो प्रेमको इच्छामा अभिलाषामा थियो, अर्थात अरूहरूसँग परमेश्वरका कुराहरूको बाँड्ने अत्यधिक उत्कट इच्छा लालसा थियो। पाउलले विशेष गरी स्थानीय परिस्थितिको बारेमा लेखिरहेका छन्। हामीले यस कुराको बुझ्न आवश्यक छ, यरूसलेम मण्डली नै सुसमाचार दिने र फैलाउने पहिलो मण्डली थियो। सुसमाचार त्यहाँबाट नै आरम्भ भयो। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि पहिले तिनीहरूले उहाँको यरूसलेममा साक्षी दिनुपर्छ, अनि प्रेरितहरूले यरूसलेमलाई मन पराउँथे। जबसम्म सतावट खेदो तिनीहरूलाई त्यहाँबाट हटाउन विवश गरेन, तबसम्म तिनीहरू त्यस शहरलाई छोड्ने पक्षमा थिएनन्। र यरूसलेममा सतावट आरम्भ भयो, खेदो आरम्भ भएकोले गर्दा तिनीहरू चारैतिर तितरबितर फैलिए, यहुदियामा, सामरियामा र अन्तिममा पृथ्वीको अन्तसम्म। सुसमाचार लिएर येशूको साक्षी दिँदै तैपनि अझै केही विश्वासीहरू छन्। ती विश्वासीहरू खेदो र सतावटको बीचमा पनि यरूसलेममा रहेका थिए, जुनको कारण तिनीहरू गरीब भएका थिए। वास्तवमा त्यहाँ अकालले स्थान लिइरहेको थियो। अहिले जब पाउल आफ्नो तेस्रो सुसमाचार धावा मिशनरी सुसमाचार यात्रामा गएको बेला उसले यरूसलेममा यसको मण्डलीहरूको निम्ति चन्दा उठाएर ल्याइदिएका थिए। यरूसलेममा भएको मण्डलीहरूको निम्ति चन्दा दान उठाएर ल्याइदिएका थिए। हेर्नुहोस् त यहाँ नयाँ मण्डलीहरूले यरूसलेममा भएको आमा मण्डलीलाई सहायता पठाइरहेका छन्। आज यसको ठिक विपरीत छ। आमा मण्डलीले प्रचारकहरू पठाउँछन् र तिनीहरूलाई सहायता पठाउँछन्। तर पावलको दिनमा नयाँ मण्डलीहरूले आमा मण्डलीलाई सहायता गरिरहेको थियो। पावल कोरन्थीमा आउने थिएनन्, त्यसकारण यस पत्रमा पावल तिनीहरूलाई कसरी दिनु भन्ने बारेमा निर्देशन पठाउँछन्। तर पावल भन्छन्, पावल तिनीहरू कहाँ आएपछि बाट मात्र चन्दा उठाउने काम हुने छैन, तर त्यो भन्दा पहिले चन्दा भेटी उठाउने काम हुनुपर्छ त्यहाँ, ताकि जब पावल तिनीहरू कहाँ आइपुग्छन् तब त्यस समयमा उसले तिनीहरूलाई परमेश्वरको वचन सिकाउने काममा आफ्नो समय दिन सकुन्, न कि त्यस समय चन्दा उठाउने भेटी उठाउने हरेक मण्डलीमा र हरेक विश्वासीहरू कहाँ जानु परोस्। यस पहिलो पदमा पावल बताउँछन् कि क्रिस्टियन दिने काममा म्याकोडोनियनहरू उदाहरण थिए। यसले फिलिपीको मण्डलीको संकेत गर्दछ। भनिएको छ 1-2 पदमा, भाइ हो, म्याकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौ। कष्टको भयंकर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उद्धार चित्तले दान दिए। मित्र, यहाँ कति महान उदाहरण हामी देख्छौ। यो कुराको ध्यान दिऊ कि तिनीहरूले आफ्नो दरिद्रताबाट दिए। तिनीहरूसँग धेरै धन सम्पत्ति पैसाहरू थिएनन्, तिनीहरूले प्रशस्ततामा पर्याप्ततामा दिएनन्, बरु तिनीहरूले आफ्नो दरिद्रताबाट दिए। ओ, आज यो पाठ हामी कति ख्रिस्टियनहरूको निम्ति महान चुनौती छ। 3-4 पदमा भन्छन्, किनकि म गवाही दिन्छु कि तिनीहरूले आफ्नो औकात अनुसार र औकात भन्दा बढी पनि आफ्नै राजी खुशीले दिए। तिनीहरूले सन्तहरूको सहायताको निम्ति भाग लिन पाऊ भनेर हामीलाई आग्रहपूर्वक विन्ती गरे। मित्र, तिनीहरूले उठाएका चन्दा भेटी अनुग्रह थियो, त्यो संगति थियो जुनको अर्थ हो त्यो चाहिँ ख्रिष्टका कुरालाई बाँड्ने काम थियो। तपाईँ र म महसुस गर्न सक्दैनौ कि तिनीहरूसँग एक आपसको लागि कस्तो प्रेम थियो, कस्तो ख्याल र वास्ता थियो। मित्र, हाम्रा धेरै मण्डलीहरूमा यो दिने कुराको सुन्दर अनुग्रहको गुमाइ पठाएका छौं। अहिले यो कुराको ध्यान दिनुहोस् कि म्याकेडोनियाका विश्वासीहरूले के गरे। यो असामान्य कुरा हो। पद 5 भनिएको छ, हामीले अपेक्षा गरे बमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छा अनुसार हामीलाई दिए। पावल भन्छन् कि यो कुरा कहिले पनि पावलले आशा गरेका थिएनन् यो हुन्छ भनेर। सबभन्दा पहिले तिनीहरूले आफैले आफैलाई प्रभुमा सुम्पिए, त्यो चाहिँ आधारभूत कुरा हो। दोस्रो कुरा चाहिँ तिनीहरूले आफैलाई केही स्थानीय ख्रिष्टको कामको निम्ति दिए र तिनीहरू त्यसको निम्ति बेचिए। तिनीहरूले आफैलाई पावल कहाँ परमेश्वरको इच्छाद्वारा दिइ पठाए, जुनको अर्थ हो तिनीहरूले उसलाई सुसमाचार दिन सहायता गरे, मदद गरे, तिनीहरू परमेश्वरमा बेचिए। पछाडि 15 अध्यायमा पावलले पुनरुत्थान र स्वर्गको बारेमा कुराकानी गरेथे र तिनीहरू यो भन्न आँटेका थिए होला, पावल दाई, स्वर्गको बारेमा हामीलाई अझ धेरै बताउनुहोस्। तब पावलले तिनीहरूलाई झट्टै अर्को व्यावहारिक विषयतिर फर्काए। 1 कुरन्थी 16:1 पदमा भन्छन्, अब पवित्र जनहरूको निम्ति चन्दाको सम्बन्धमा गलातियाको मण्डलीहरूलाई जस्तो आज्ञा मैले दिएको छु त्यस्तै तिमीहरूले पनि गर। पावल तिनीहरूसँग केही व्यावहारिक कुराको बारेमा कुरा गर्न चाहन्थे र उसले तिनीहरूलाई यो 2 कुरन्थीको पुस्तकमा भन्छन् कि तिनीहरूले अनिच्छुक तरिकामा दिनुहुँदैन। म्याकेडोनियन विश्वासीहरूले आफ्नो दरिद्रताबाट तर प्रशस्त आनन्दसित दिए। ओ, यो कस्तो तस्वीर छ यहाँ। परमेश्वरले प्रसन्न चित्तले दिनेलाई प्रेम गर्नुहुन्छ अनि त्यो संगति थियो। तिनीहरूसँग भएका कुराहरू तिनीहरूले बाँडचुड गरे। यरूसलेममा भएका आमा मण्डलीप्रति तिनीहरूको तमाम आत्मिक आशिषहरूको निम्ति आभारी थिए। तिनीहरूले सुसमाचार तिनीहरूबाट पाएका थिए। अहिले तिनीहरू अति नै निराशमय परिस्थितिमा भएको आमा मण्डलीलाई भौतिक आशिषहरू फर्खिरहेका थिए। पौल गलाती छको छ पदमा लेख्छन्, तर वचन सिक्ने चाहिँ सिकाउनेको सबै असल काममा सहभागी होस्। यसको अक्षरस अर्थ हो सेवकलाई सहायता गर, मतलब तपाईले त्यस काममा सहायता गर्नुपर्छ जहाँबाट तपाई आत्मिक आशिषहरू पाउनुहुन्छ। अनि जब प्रभुको कामको निम्ति दिन्छ तब प्रसन्न चित्तले दिनुपर्छ। हामीले अनिच्छुक तरिकामा वा मनलाई मिस्दै दिनुहुँदैन। हामीसँग दिने उत्कट अभिलाषा हुनुपर्छ र खुशी हुनुपर्छ ताकि परमेश्वरको वचन अरूहरू कहाँ पुग्न सकोस्। तपाईँलाई यादै होला, प्रभु येशु मन्दिरमा उभिनु भएर मानिसहरूले दिएका दान भेटीहरूको चियो गर्नुभयो। अनि म सोच्दछु कि उहाँले आज पनि यही नै गर्नुहुन्छ। धनी मानिस आयो र ठूलो दान दियो, तर गरीब विधुवी स्त्री आइन् र तिनले दुई पैसा चढाइन्। प्रभुले भन्नुभयो कि तिनले तिनीहरू सबैभन्दा धेरै चढाइन्। तिनले आफ्नो अभाव र दरिद्रताबाट दिइन्। तिनले आफूसँग भएको सबै कुरा नै दिइन्। यदि तपाईँले मन्दिरको अर्को अति नै ठूलो दानको तुलनामा त्यो विधवाको दुई पैसाको दानलाई तुलना गर्नु भए कति पनि महत्वको पाउनुहुन्न। तर प्रभु येशूले परमेश्वरको मूल्यांकनको दिनुहुन्छ। तब उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ्ता चढाएकी छिन्, किनकि यी सबैले तिनीहरूका प्रशस्तबाट भेटी चढाएका छन्। तर यसले चाहिँ आफ्नो अपुगबाट आफ्नो सारा जीविका नै चढाएकी छ। म्याकेडोनियन विश्वासीहरूले आफैलाई परमेश्वर कहाँ सुम्पिदिए। अनि मित्र, यदि परमेश्वरसँग तपाईँ स्वयं नै हुनुहुन्न भने उहाँले तपाईँबाट केही चाहनुहुन्न। यदि परमेश्वरसँग तपाईँको हात छैन भने, मतलब उहाँमा तपाईँको जीवन अर्पित छैन भने, तपाईँको दान तपाईँको चन्दाको उहाँ रुचि लिनुहुन्न। यदि तपाईँ उहाँप्रति समर्पित हुनुहुन्छ र तपाईँ उहाँलाई आफ्नो प्रेम र धन्यवादको साथ केही कुरा दिनुहुन्छ भने उहाँले त्यसको ग्रहण गर्नुहुनेछ र उहाँले तपाईँलाई आशिष दिनुहुनेछ। भनिएको छ, तिनीहरूले सन्तहरूको सहायताको निम्ति भाग लिन पाऊ भनेर हामीलाई आग्रहपूर्वक विन्ती गरे। हामीले अपेक्षा गरे बमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छा अनुसार हामीलाई दिए। अनि छ पदमा भनिएको छ, यसैले तितसले अघिबाटै शुरू गरेका हुनाले तिमीहरूको माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई विन्ती गर्यौं। पाउल भन्छन्, म्यासेडोनियनहरूलाई प्रेरित गर्न अनुग्रह त्यही अनुग्रह हुनुपर्छ जुनले कोरिन्थियनहरूलाई प्रेरित गर्नुपर्छ। मित्र, कुनै व्यक्तिको खास जाँच उसको दिने कुरामा हुन्छ। दिने काम आराधनाको एक भाग हो। यदि हामीसँग दिने कामको अनुग्रह छैन भने हामीले परमेश्वरसँग प्रभुसँग प्रार्थना गर्नुपर्छ र उहाँलाई उद्धार चित्तको बाँड्ने आत्माको माग्नुपर्छ जुनमा प्रभु प्रसन्न हुनुहुन्छ। प्रभु आजको यी बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनु भएको होस्।
जसले जे भन्छ जसले जे गर्छ म तपाईको हातमा तेर पछ्याइरहन्छु सधैँ नै म तपाईलाई पछ्याइरहन्छु सधैँ नै म तपाईलाई बाबाले त्यागे मलाई साथी भाइले त्यागे मलाई जसले जे भन्छ जसले जे गर्छ म तपाईको आशामा तेरा पछ्याइ रहन्छु सधैँ नै म तपाईलाई पछ्याइ रहन्छु सधैँ नै म तपाईलाई
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौं। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
तिनै दुःख भए पनि म छोड्ने छैन कहिले कृष्ण जे आए परे पनि सहुला कृष्णको निम्ति हँसेर बाँचुला जसले जे भन्छ जसले जे गर्छ म तपाईँको आशामा तेरा पछ्याइ रहन्छु सधैँ नै म तपाईँलाई पछ्याइ रहन्छु सधैँ नै म तपाईँलाई पछ्याइ रहन्छु सधैँ नै म तपाईँलाई पछ्याइ रहन्छु।
प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।